आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Thank you.
श्रोता, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। तपाईहरूलाई थाहै छ कि यी दिनहरूमा हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा पुरानो नियमको एजरा भन्ने पुस्तक त्यस खण्डबाट अध्ययन गरिरहेका छौं र आज हामी एजरा 7 र 8 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्छौ एजराको नेतृत्व मुनि फेरि दोस्रो पल्ट दोस्रो दल इसरायलीहरू आफ्नो मुलुकमा यरूशलेममा फर्की आउँदछन्। मित्र, अहिले हामी यो सानो एजराको पुस्तकमा मुख्य विभागतिर, मुख्य खण्डतिर आएका छौं। पहिला 6 अध्यायहरूले हामीलाई यरूबाबेलको नेतृत्व मुनि बाबेलबाट यरूशलेममा आएका पहिलो दलको बारेमा बताउँदछ। त्यसबेला करिब 50,000 मानिसहरूले बाबेल छोडेका थिए। तपाईँलाई यादै होला, यहुदीहरू बाबेलको कैद वा बन्दुवामा लगिएका थिए किनभने तिनीहरू निरन्तर प्रतिमा पूजामा लागिरहे र परमेश्वरले तिनीहरूलाई बाबेलमा कैद बनाएर लानलाई दिनुभयो। उही समयमा तिनीहरूले मोसेक व्यवस्थाको उल्लंघन गरेका थिए। विशेष गरेर तिनीहरूले हरेक 7 वर्ष अर्थात विश्रामिक वर्षमा जमीनलाई बाँझो रहन विश्राम गर्न दिएनन्। तिनीहरूले सम्भवत सोचेनन् कि त्यो कुरा त्यति धेरै महत्वपूर्ण थियो। तिनीहरूले सोचे कि तिनीहरू त्यस कुरामा परमेश्वरको व्यवस्था उल्लंघन गरेर उम्कन सकिरहेका थिए। तर परमेश्वरले भन्नुभयो, म तिमीहरूलाई यस प्रतिज्ञाको मुलुकबाट 70 वर्षको निम्ति निकालिदिनेछु ताकि त्यस भूमिले त्यो विश्रामहरूको प्राप्त गर्न सकोस्, आनन्द उठाउन सकोस् जुन यसले त्यो अवसरको पाएको थिएन, जुन यसले गुमाएको थियो। 70 वर्षसम्म त्यो भूमि आपसे आप स्वयं विश्राम गरेपछि र नवीकरण गरिएपछि परमेश्वरले आफ्नो यो जातिहरूलाई आफ्नो मुलुकमा बाबिलको कैदबाट फर्कन अनुमति दिनुभयो। त्यसपछि त्यहाँ ती यहुदीहरूको बीचमा जागृतिको अर्को लहर वा तरंग आएथ्यो। जो बन्दुवा वा कैदमा थिए र अझैसम्म बाबिलमा रहिरहेका थिए, एजराले ती दोस्रो दललाई यरूशलेममा नेतृत्व गरी ल्याए। यस बिन्दुसम्म यद्यपि एजरा यो पुस्तकको लेखक भए तापनि यसको इतिहासमा कति पनि अंकित गरिएको थिएन। अन्तिमको 4 अध्यायहरूमा हामी यस पुस्तकको लेखक एजरालाई भेट्दछौं। अध्याय 7 र 8मा हामी देख्छौं एजराको नेतृत्व मुनि यहुदीहरू यरूशलेममा आएका। अध्याय 9 र 10 पदमा हामी देख्छौं एजराको नेतृत्व मुनि सुधारको काम, जागृतिले सुधारको अगुवाई गर्यो अनि त्यो सधैं क्रमको सिलसिला हो। हामी त्यो कुरा नहेमियाको पुस्तकको अध्ययन गर्दा देख्नेछौ। एजरा 7 अध्याय 1 देखि 5 पदमा भनिएको छ, यी घटनापछि फारसका राजा अर्थशास्त्रको राजत्व कालमा एजरा बेबिलोनबाट उक्लेर आए। तिनी सरायाका छोरा, जो अझर्याका छोरा, जो हिल्क्याका छोरा, जो सलुमका छोरा, जो सादोकका छोरा, जो अहितुबका छोरा, जो अमर्याका छोरा, जो अझर्याका छोरा, जो मरायोतका छोरा, जो जरायका छोरा, जो उज्जीका छोरा, जो भुकीका छोरा, जो अबिसुका छोरा, जो पिनहासका छोरा, जो एलाजारका छोरा, जो प्रधान पुजारी हारूनका छोरा थिए। मित्र, यही फारसको राजा आर्तसार्जसले नहेमियालाई यरूशलेममा फर्केर शहरको पुननिर्माण गर्न अनुमति दिएथ्यो अनि यसले दानियलको 70 हप्ताहरूको महान अगमबाडीको आरम्भको चिन्हित गर्छ, संकेत गर्दछ। हामी उसको बारेमा अझ धेरै गरेर कुराकानी गर्नेछौ जब हामी नहेमियाको पुस्तकको अध्ययनमा प्रवेश गर्नेछौ। मित्र, यहाँ मेरो ध्यान आकर्षण गर्ने व्यक्ति राजा आर्तसार्जस होइनन् तर एजरा स्वयं नै हुन्। उनी को हुन् भन्दा उनी प्रधान पुजारी हारूनका वंशका पुजारीय वंशका थिए। यदि यरूशलेममा मन्दिर भएको भए उसले सम्भवत त्यस मन्दिरमा पुजारीको रूपमा काम गर्ने थिए, सम्भवत प्रधान पुजारीको रूपमा, तर त्यहाँ मन्दिर थिएन। त्यो मन्दिरको जलाइएको थियो, नष्ट गरिएको थियो, ध्वस्त गरिएको थियो। यो स्पष्ट छ कि निश्चय नै एजरा पहिलो प्रथम दलहरूसँग यरूशलेममा फर्कन मन पराएका थिएनन्। यरूशलेममा तिनको निम्ति कुनै स्थान थिएन अनि यो स्पष्ट छ कि तिनले यता बाबेलमै ती यहुदी मानिसहरूको बीचमा सेविकाई गरिरहेका थिए जो बाबेलमा रहेका थिए। अहिले करिब 2,000 एजराको नेतृत्व मुनि यरूशलेममा जान योजना बनाउँछन्। मन्दिर बनाइसकिएको छ र त्यहाँ सेविकाई गर्ने उसको निम्ति स्थान छ अनि हामी यो कुरा पनि पत्ता लगाउँछौ कि एजरा परमेश्वरको वचनको शिक्षक पनि थिए। पिनहास, जो एलाजारको छोरा हारूनको नाति थिए,
यस अनुच्छेदमा उल्लेख गरिएको छ, पिनहास सबभन्दा पहिले शास्त्रमा बडो व्यभिचार गर्ने अनैतिक प्रतिमा पूजाको समयमा प्रकट भएको देख्छौं, जहाँ उसको जोश, बोझ र क्रियाले त्यो महामारीको रोकेथ्यो जुनले इसरायलीलाई नष्ट गरिरहेको थियो। तपाईँलाई यादै होला, जबकि बालम अगमवक्तालाई इसरायलको लागि श्राप दिन अनुमति नदिएकोले गर्दा उसले मिद्यानी राजालाई यी परमेश्वरको जन इसरायलीहरूको बीचमा आफ्ना राज्यको स्त्रीहरूलाई पठाइदिन सुझाव दिए ताकि तिनीहरूसँग अन्तर्विवाह गर्न सकुन्। अनि यसको मुख्य उद्देश्य चाहिँ परमेश्वरको मानिसहरूको बीचमा संसार, शरीर र शैतानलाई ल्याउनु थियो। गन्ती 25:7-11 पदमा हामीलाई भनिएको छ कि एकजना इसरायलीले मिद्यानी स्त्रीलाई विवाह गरेर आफ्नो घरमा ल्याए। जब यहुदीहरूले अन्य जातिहरूसँग विवाह गरे, तिनीहरूलाई आफ्नै देव देवताहरूको पूजातिर खिची लगे, तानी लगे, जुनले गर्दा दण्ड, न्याय, इन्साफ इसरायलीहरूमाथि महामारीको रूपमा खनियो। तब पिनहासले त्यो महामारीको त्यो व्यक्तिलाई प्राण दण्ड दिएर रोके जसले मिद्यानी स्त्रीलाई ल्याएथे, अनि त्यस स्त्रीलाई पनि त्यस्तै नै गरियो। दुईवटा जीवनहरूलाई, हजारौं जीवनहरूको भीड़लाई बचाउन यस्तो कठोर काम गर्नु परेको थियो। उसको यस प्रकारको कामको लागि पुरस्कारको रूपमा परमेश्वरले पिनहासलाई प्रतिज्ञा गर्नुभयो कि पुजारी पद उसको परिवारमा सदाको निम्ति रहिरहनेछ। छ पदमा भनिएको छ, परमप्रभु इसरायलका परमेश्वरले मूसाद्वारा दिनुभएको व्यवस्थामा एज्रा चाहिँ एक निपुण अध्यापक थिए। तिनले मागेका सबै कुरा राजाले मंजूर गरिदिए किनभने परमप्रभु तिनका परमेश्वरको हात तिनीमाथि थियो। देख्नुभयो, एज्रा मूसाको व्यवस्थामा विशेषज्ञ पनि थिए। जबकि उसले पुजारीको कार्यभारको कार्य सम्पादन गर्न समय नपाएकोले गर्दा उसले आफ्नो पूरा समय परमेश्वरको वचन अध्ययन गर्नमा बिताए, अनि उसले त्यो प्रयोग गर्न गइरहेका छन् जुन उसले सिकेका थिए। एज्रा 7:21 पदले हामीलाई भन्दछ कि एज्राको बाबेलमा त के राजाबाट पनि एक शास्त्रीको रूपमा मान मान्यता थियो, तिनी परमेश्वरको वचनको शिक्षक थिए। सात पदमा अर्थशास्त्र राजाको सातौं वर्षमा केही इसरायलीहरू, केही पुजारीहरू र लेवीहरू, गवाइयाहरू र द्वालपालहरू र मन्दिरका सेवकहरू तिनको साथमा यरूसलेममा आए। बाबेलमा यहुदीहरूको बीचमा अर्को जागृति थियो र त्यस समयमा करिब 2000 जना आफ्नो मुलुकमा फर्की आउन चाहन्थे। 8-9 पदमा भनिएको छ, तिनै राजाको सातौं वर्षको 5 महिनामा एज्रा यरूसलेममा पुगे। पहिलो महिनाको पहिलो दिनमा तिनले बेबिलोनबाट यात्रा शुरू गरेका थिए र 5 महिनाको पहिलो दिनमा तिनी यरूसलेममा आइपुगे किनभने परमप्रभुको कृपालु हात तिनीमाथि थियो। तिनीहरू यरूसलेममा 8 राजाको 7 वर्षमा फर्के। यरूसलेम आइपुग्न तिनीहरूलाई करिब 5 महिना जति लाग्यो। त्यसबेला हवाई जहाज, रेल, मोटर गाड़ी इत्यादिको सुविधा थिएन, त्यसकारण तिनीहरू पैदल जानु परेको थियो। 10 पदमा भनिएको छ, किनकि एज्राले परमप्रभुको व्यवस्था अध्ययन गर्न र पालन गर्न र इसरायलका धर्म विधि र धार्मिक शिक्षा सिकाउन आफैलाई समर्पण गरेका थिए। एज्राले आफ्नो मुलुकमा फर्किने दिनको लागि आफ्नो हृदयको तयारी गरिरहेका थिए। उसले जान्दथे कि त्यो दिन आइरहेको थियो किनभने उससँग परमेश्वरमा विश्वास थियो। त्यसकारण उसले आफ्नो हृदयको तयार गरे र मूसाको व्यवस्थाको अध्ययन गरे। यो चाहिँ बाइबलमा पहिला 5 पुस्तकहरू हुन्, उत्पत्तिदेखि व्यवस्थाको पुस्तकसम्म पर्दछ, अनि यहोशूको पुस्तक पनि त्यस दिनहरूमा अस्तित्वमा थियो। यो धेरैको विश्वास हो कि एज्राले पहिलो र दोस्रो इतिहासका पुस्तकहरू लेखे। एज्राले खालि परमेश्वरको वचन मात्र पढेनन्, तर उसले त्यो वचनको व्यावहारिक रूपमा पालन पनि गरे। मित्र, यो नै महत्वपूर्ण कुरा हो। परमेश्वरको वचन पढ्नु एक कुरा हो भने त्यसको व्यावहारिक रूपमा पालन गर्नु अर्को कुरा हो। एज्राले परमेश्वरको वचनको सिकाउन चाहन्थे। एज्रा चाहन्थे कि परमेश्वरका जनहरूले परमेश्वरको व्यवस्था र आज्ञाहरूका थाहा पाएका। 11-13 पदमा भनिएको छ, 11-13 पदमा इसरायललाई दिनुभएका परमप्रभुका आज्ञा र धर्मविधिको विषय र धार्मिक प्रश्नमा निपुण पुजारी शास्त्री एज्रालाई अर्थशास्त्र राजाले दिएको साई पत्रको नकल यही हो। राजाका महाराजा अर्थशास्त्रबाट स्वर्गीयका परमेश्वरको व्यवस्थामा निपुण पुजारी शास्त्री एज्रालाई अभिवादन। म यो उर्दी दिँदैछु कि मेरो देशमा भएको कुनै इसरायलीहरू, पुजारीहरू र लेबीहरू समेत जो राजी खुशीसित यरूसलेममा जान चाहन्छन्, तिनीहरू तिमीसँग जान सक्छन्। आर्च सार्जेसले त्यस्तो घोषणा बनाए जुनले एज्रा र उसका अन्य मानिसहरूलाई आफ्ना मुलुकमा फर्कन अनुमति दिएथ्यो। तिनीहरू जानै पर्छ भन्ने त्यो आज्ञा थिएन, तर त्यो चाहिँ तिनीहरूको आफ्नै इच्छा अनुसार र परमप्रभुको अगुवाई अनुसार फर्कनलाई अनुमति थियो। 14-15 पदमा भनिएको छ, तिम्रो जिम्मामा भएको तिम्रो परमेश्वरको व्यवस्थाको सम्बन्धमा यहुदा र यरूशलेममा के भइरहेछ सो हेर विचार गर्न राजा र तिनका 7 सल्लाहकारहरूले तिमीलाई पठाएका हुन्। राजा र तिनका सल्लाहकारहरूले यरूशलेममा वासस्थान गर्नुहुने इसरायलका परमेश्वरलाई सित्तैमा दिएका सुन र चाँदी पनि तिनले तिमीले लानु। यो स्पष्ट छ कि निश्चय नै एज्रासँग राजमहलमा वास्तविक खास साक्षीको जीवन थियो, किनभने राजा र उसका सल्लाहकारहरूले यो दान भेटी इसरायलको परमप्रभुको नाउँमा दिएका थिए। एज्रालाई न्यायकर्ताहरूको नियुक्त गर्न अधिकार दिइएको थियो अनि तिनीहरूले यी सबै भौतिक साधनहरू भेला गरे। एज्रालाई राजाको घोषणा दिइयो र अब तिनीहरू आफ्नो मुलुकतिर फर्कन तयारी हुँदछन्। राजाको घोषणाले परमेश्वरको लागि महान आदरमानको प्रकट गर्दछ। पद 16-26 पदमा भनिएको छ, साथै बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्ने जति सुन र चाँदी र साथै यरूशलेममा तिनीहरूका परमेश्वरको भवनको निम्ति मानिसहरू पुजारीहरू राजी खुशीसित भेटीहरू दिन्छन् ती पनि तिमीले लैजान सक्छौ। यस रकमबाट साँडेहरू भेडाहरू थुमाहरू र तिनका साथ अन्न बलि र अर्धबलिका सामानहरू तिमीले निश्चय किन्नु र तिनलाई यरूशलेममा तिम्रा परमेश्वरको मन्दिरको वेदीमा बलि चढाउनु। त्यसबाहेक कुनै कुनै सुन वा चाँदी उभ्रियो भने तिम्रा परमेश्वरको इच्छा बमोजिम तिमी र तिम्रा दाजुभाइहरूले जस्तो ठिक लाग्छ त्यसरी नै त्यो चलाउन सक्छौ। तिम्रा परमेश्वरको मन्दिरमा आराधनाको निम्ति तिम्रो जिम्मामा दिएका भाडाहरू चाहिँ तिमीले यरूशलेमका परमेश्वरलाई सुम्पिदिनु र तिम्रा परमेश्वरको भवनको निम्ति चाहिएका कुनै पनि अरू चीजबीज तिमीले राजकोषबाट जुटाउन सक्छौ। अब म राजा अर्थशास्त्र युफ्रेटिस पारीको प्रान्तका सबै कोषाध्यक्षहरूलाई यो हुकुम दिँदैछु, स्वर्गीयका परमेश्वरको व्यवस्थामा निपुण पुजारी शास्त्री एज्राले तिमीसँग मागेका जुनसुकै थोक निश्चय जुटाइदिनु, अर्थात 100 चाँदी, 100 कोर गहुँ, 100 बात दागमध, 100 बात तेल र नुन चाहिँ जति चाहिन्छ दिइहाल्नु। त्यसपद स्वर्गीयका परमेश्वरले जे आज्ञा गर्नुभएको छ त्यो स्वर्गीयका परमेश्वरको मन्दिरको निम्ति निश्चय पूरा गरियोस्, नत्र त राजा र तिनका छोराहरूको राज्यमाथि क्रोध आइपर्ला। हामी यो पनि तिमीहरूलाई जनाउँदछौ कि कुनै पनि पुजारीहरू लेबीहरू गवाईहरू द्वारपालहरू मन्दिरका सेवकहरू अथवा परमेश्वरको यस भवनका अरू काम गर्नेहरूलाई राजकर वा आयकर वा महसुल लाउने तिमीहरूलाई अधिकार छैन। तिमी एज्राले चाहिँ तिमीसित भएको तिम्रा परमेश्वरको बुद्धि अनुसार युफ्रेटिस पारीको प्रान्तमा प्रान्तका तिम्रा परमेश्वरका विधि विधानलाई जान्ने सबै मानिसहरूलाई न्याय गर्न हाकिमहरू र न्यायकर्ताहरू नियुक्त गर्नु, ती नजान्नेहरूलाई चाहिँ तिमीले सिकाउनु, तिम्रा परमेश्वरको व्यवस्था र राजाको कानून पालन नगर्ने जुनसुकैलाई पनि कठोर दण्ड दिनै पर्छ, मृत्युदण्ड वा देश निष्कासन वा सम्पत्ति जप वा कैद। ओ मित्र, कसरी परमेश्वर यो अन्य जाति राजाको हृदयमा काम गर्नुभयो र आफ्नो महान योजना र उद्देश्यको पूरा गर्नुभयो। मित्र, के यो खुशीको कुरा होइन र? निम्न पदमा हामी देख्छौ कि एज्रा परमेश्वरको स्तुति प्रशंसा धन्यवाद दिन्छन्। 27 पदमा भनिएको छ, परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्वरको प्रशंसा होस् जसले यसरी यरूशलेममा भएका परमेश्वरको भवनको महिमा बढाउन राजाको मनमा यो विचार हालिदिनुभयो। अनि 28 पदमा, अनि राजा उनका सल्लाहकार र उनका सबै उच्च पदाधिकारीहरू सामुन्ने म प्रति आफ्नो कृपा दृष्टि प्रकट गर्नुभयो, यसैले परमप्रभु मेरा परमेश्वरको हात ममाथि रहेको छ भनी जानेर मैले साहस गरे र मसँग जान इसरायलका मुख्य मुख्य मानिसहरूलाई मैले भेला गरे। इजरायली असल प्रतिनिधिहरू आफ्नो मुलुक यरूशलेमतिर अगुवाई गरे। यो पहिलो दलका प्रतिनिधिहरू जति ठूलो संख्याको प्रतिनिधि दलहरू त थिएन, तर यो दोस्रो दलका धेरै संख्यामा अगुवाहरू लिडरहरू थिए। त्यसपछि अध्याय 8 पनि प्रवेश गरौं। 8 अध्यायले एज्राका दलका मानिसहरूको सूची दिन्छ। यो कुराको ध्यान दिउ कि एज्राले आफूसँगै कसै गरी लेबीहरू लगे, नीति नियमहरू जो सेवकहरू थिए साथसाथै लगे। त्यसपछि हामी यो पनि देख्छौ कि एज्रा एक तपाईँ र म जस्तै निर्बल कमजोर मानिस थिए। 21 पदमा भनिएको छ, तब हाम्रा परमेश्वरको सामु हामी आफूलाई दिन तुल्याउन र हाम्रा आफ्नै निम्ति हाम्रा बाल बच्चाहरूको निम्ति र हाम्रा सबै सम्पत्तिहरूको निम्ति उहाँसँग कुशलको यात्रा मागौं भनी मैले त्यहाँ अहावा नदीको किनारमा उपवास बस्ने घोषणा गरे। एज्राले अहावा नदीको किनारमा प्रार्थना र उपवास सेवा राख्छन्। एज्रा परमेश्वरको इच्छाको जान्न चाहन्थे। 22-23 भनिएको छ, बाटोमा हाम्रा शत्रुहरूको विरूद्धमा सिपाहीहरू र घोडचढीहरू हामीलाई सहायता गर्न हाम्रा साथमा रक्षक भई जानलाई राजा कहाँ माग्न मलाई शर्म लाग्यो, किनभने हामीले राजालाई यसो भनेका थियौं, उहाँलाई खोज्ने सबैमाथि हाम्रा परमेश्वरको निगाह रहन्छ, तर उहाँलाई त्याग्नेहरू सबैमाथि उहाँको भयंकर क्रोध पर्छ। यसैले कसको लागि हामीले उपवास बसेर हाम्रा परमेश्वरलाई बिन्ती चढायौं र उहाँले हाम्रो बिन्ती सुन्नुभयो? उसले भन्यो, म राजाको सामने गए र उसलाई भने हाम्रा परमेश्वरको हात हामीसँग थियो र उहाँ हाम्रो शत्रुहरूको विरूद्धमा हुनुहुन्छ, उहाँले हामीलाई आफ्नो मुलुकमा सुरक्षित साथ डोर्याउनुहुनेछ। त्यसपछि इजरायलले आफ्नो मुलुकमा जान तयारी भएका नदीका किनारमा भेला भएका मानिसहरूतिर हेरे, उसले हरेक परिवारहरू र साना बच्चाहरूतिर हेरे र उसले बाटोमा परिआउने जोखिम र खतराहरूको पनि महसुस गरे, थाहा पाए। अनि अब त्यस्तो परिस्थितिमा सामान्य कुरा यही थियो कि राजालाई सहायता र सुरक्षाको निम्ति केही गार्डहरूको बिन्ती गर्ने, सुरक्षाकर्मीहरूको बिन्ती गर्ने। तब राजाले भन्ने थिए, मैले सोचे थिए कि तिमीहरू परमप्रभुलाई भरोसा गरिरहेका थियौ। कहिलेकहीँ हामी कति धेरै परमेश्वरमा भरोसा गरिरहेका छौं र उहाँ कति धेरै भला महान हुनुहुन्छ भन्ने कुराको बारेमा हामी अति नै धेरै बाग्मी वा बोल्ने सिपाली बन्छौ, बोल्ने अति नै कुशल व्यक्ति बन्छौ, तर वास्तवमा हामी उहाँलाई कति पनि विश्वास र भरोसा गरिरहेका हुँदैनौ। मित्र, एज्रा पनि त्यस किसिमका व्यक्ति थिए, तिनी निश्चय नै हामी जस्तै मानिस थिए। तिनी भन्छन् 22 पदमा, बाटोमा हाम्रा शत्रुहरूको विरूद्धमा सिपाहीहरू र घोडचढीहरू हामीलाई सहायता गर्न हाम्रा साथमा रक्षक भई जानलाई राजा कहाँ माग्न मलाई शर्म लाग्यो, किनभने हामीले राजालाई यसो भनेका थियौं, उहाँलाई खोज्ने सबैमाथि हाम्रा परमेश्वरको निगाह रहन्छ, तर उहाँलाई त्याग्नेहरू सबैमाथि उहाँको भयंकर क्रोध पर्छ। अब अर्को विकल्प के थियो त? उसले प्रार्थना र उपवास सेवा राखे। उसले भन्यो, ओ परमप्रभु, हामी खालि तपाईँमा मात्र भरोसा राख्नु पर्नेछ। मित्र, तपाईँलाई थाहा छ, परमप्रभुले हामी मध्ये धेरैलाई त्यस स्थानमा धेरै धेरै पल्ट राख्नुहुन्छ। 31-32 पदमा भनिएको छ, पहिलो महिनाको 12 दिनमा यरुसलेम जान हामी अहावा नदीबाट हिँड्यौं। परमेश्वरको हात हामीमाथि भएकोले हामीलाई उहाँले बाटोमा शत्रुहरू र ढोकेर बस्ने लुटेराहरूदेखि बचाउनुभयो। यरुसलेममा पुगेपछि हामीले 3 दिनसम्म विश्राम गर्यौं। हामी देख्दछौ कि राजाले धेरै मात्रामा यो झुण्डहरूसँग सुन चाँदी भाडा कोडा सरसामानहरू पठाए। यो धन सम्पत्ति पुजारीहरूको रेखदेखमा राखिएका थिए र तिनीहरूलाई सुरक्षाको आवश्यक थियो, अनि परमेश्वरले तिनीहरूलाई साथ दिनुभयो, सुरक्षा दिनुभयो र तिनीहरू आफ्ना लक्ष्यमा सुरक्षित साथमा आइपुगे र तिनीहरू यरुसलेममा 3 दिन रहे र ती धनमालहरू मन्दिरमा परमेश्वरको भवनमा जिम्मामा दिए। 35 पदमा भनिएको छ, त्यसपछि निर्वासनबाट फर्केकाहरूले इसरायलका परमेश्वरको निम्ति होम बलि चढाए। सम्पूर्ण इसरायलका निम्ति 12 साँढे, 96 भेडा, 77 थुमा र पाप बलि स्वरूप 12 बोका तिनीहरूले चढाए। यी सबै परमप्रभुको निम्ति होम बलि थिए। यस पदमा उल्लेखित 12 फेरि उल्लेख गरिएको छ, 12 बोका। किन? यो सबै इसरायलीहरूको निम्ति पाप बलि थियो। ओ मित्र, यो कति ती यहुदीहरूको निम्ति अद्भुत महिमित कुरा हो कि तिनीहरू यरुसलेममा फर्किआइकन आफ्नो परमेश्वरलाई बलिदानहरू चढाउँछन्।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।